उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका 22 एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा केही सातादेखि हामीले झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाके फूलको वाचन सुन्दै आएका छौं। 2037 साल असार 21 गते धनकुटाको कचिडे भन्ने ठाउँमा जन्मेकी झमकका 9 पुस्तकहरू प्रकाशित भइसकेका छन्। विभिन्न पुरस्कारबाट सम्मानित झमक खुट्टाकै भरमा आफ्ना विचारहरूलाई कलम मार्फत अभिव्यक्त गर्नुहुन्छ। प्रति मस्तिष्कीय पक्षघातसँग साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमले लेखेर साहित्यमा प्रसिद्ध हुनुलाई समालोचकहरूले विश्व प्रसिद्ध 11 स्रष्टाहरूसँग तुलना गरेका छन्। असामान्य शारीरिक अवस्थाका बावजुद यति सक्रिय रूपमा उहाँले लेख्नुभएका कृतिहरूबाट धेरै सबलाङ्गहरूले पनि पाठ सिक्न सक्छन्। झमक घिमिरेको निबन्ध जीवन काँडाकी फूलको 4 श्रृंखला वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
आमाले कहिलेकाहीँ पानी परेको बेला हामी केटाकेटीहरूलाई टाँडमा लगेर राख्थिन्। हाम्रो घरको टाँड ठ्याक्कै दुम्सीको दुलोभन्दा फरक थिएन। केटाकेटीको जात न हो त्यो, अँध्यारो टाँडमा बस्न के मान्थ्यो र। टाँडमुनि पनि गतिलो उज्यालो भएको घर थिएन। म बाहिरबाट हेर्दा भूत निस्क्यो भने मेरी बासै के गर्नु, मनमा यस्तै सन्तास भरिएको हुन्थ्यो। त्यसैले पानी पानी भएर घरभित्र पसिहाले पनि डरले आत्तिएर बाहिर निस्किन्थे र दैलो लगाइहाल्थेँ। हाम्रा संस्कार र संस्कृतिमा कति नराम्रा कुराहरू छन् भने मरेका मान्छेहरू सजीव बनेर आउँछन् अनि उनीहरूको कुममा आँखा हुन्छन्, पेटमा दारा हुन्छन्, पिठ्यौँ खोक्रो हुन्छ, टाउको हुँदैन र खुट्टा पछाडिपट्टि फर्केको रूपमा आउँछन्। मलाई आफूभन्दा ठुलाहरूले यस्तै खालका सन्तासजन्य कुरा सिकाइदिएका थिए। एक्लै हुँदा लाग्थ्यो कतै हजुरआमा त्यस्तै भूत बनेर आउँदिनन्, यही त्रासले मनमा सताइरहन्थ्यो। कहिलेकाहीँ त म घर घर पुगेर खेल्थेँ। यसो गर्दा मैले घरबाट निस्किने भूतको त सामना गर्नु पर्दैन थियो। म राक्षस र भूतमा केही फरक पाउँदिन थिएँ। दुवैले मलाई भेटे एकै गाँसमा निल्थे। जीवनको माया केटाकेटीलाई पनि हुँदो रहेछ, नभए म घर पर पुगेर खेल्ने थिइनँ होला। आमाका थोत्रा फाटेका पछौराले ढाकेर खाटामुनि लुक्ने थिइनँ होला। राक्षसले खाने डरले धेरैपटक खाटामुनि चिरेर बसेकी छु। ती आपतका क्षणहरूमा मैले भगवान्लाई धेरैपटक मनमा नै पुकारेर रोएकी छु। साँच्चै बाल्यकालको त्यो एक्लोपनालाई साथ दिने शून्यताभन्दा अर्को चिज थियो भने आफैले स्थापना गरेको ढुङ्गाको भगवान। म त्यही बाल्यकालका स्मृतिहरूलाई कोट्याइरहेछु जसलाई मैले भोगेँ र सहज रूपमा अनुभूति गरेँ। मान्छेका अनुभूतिहरू अनौठा अनौठा खालका हुन्छन्। मैले बनाएका ढुङ्गाका भगवानहरूले कुनै प्रतिक्रिया नदिएपछि आक्रोशित हुन्थे, क्रोधित हुन्थे। यो भगवानले मलाई बालक ध्रुवलाई जस्तो, प्रह्लादलाई जस्तो माया किन गर्दैन? यो भगवान पनि मान्छे मान्छेमा किन भेद गर्छ? यस्ता प्रश्नहरू गरिरह्यो भने मेरो मनले भगवान्सँग एक किसिमको अविश्वास पोखिरह्यो। मैले भगवान्लाई पटक पटक फालिदिँदा पनि मलाई केही नगरेकाले मेरो मनमा भएको भगवान्प्रतिको आस्था विश्वास पनि बिस्तारै अनास्था अविश्वासमा परिणत हुँदै गएको हो। त्यति बेला मेरो स्वभाव अनौठो खालको थियो। त्यो भगवान बनाएको ढुङ्गा एकछिन रिसले फाले पनि फेरि नानी बनाउन टिपेर ल्याएर थाङ्नाहरूमा बेरेर त्यसलाई ओछ्यान बनाएर सुताउँथे। यस्ता नानीहरू बोतलका वा ढुङ्गाका बनाउँथे, थोत्र थाङ्नाका पनि टाउके नानीहरू बनाउँथे। ती नानीहरू मान्छे जस्तै खाना खाउन् भन्ने म चाहन्थेँ, तर त्यो निर्जीव वस्तुमा मान्छेमा जस्तो क्रिया प्रतिक्रिया हुँदैन। मैले त्यो चाहना गर्नु पनि स्वाभाविकै हो, किनभने केटाकेटीको मनोविज्ञान प्रत्येक चिज आफू जस्तै हुन् भन्ने चाहन्छ। मैले बनाएका नानीहरूले मलाई आमा भनेर बोलाइदिउन् भन्ने चाहना गर्थेँ। म मान्छेकै जस्तो दिशा पिसाब ओछ्यानमा गरून् भन्ने चाहना गर्थेँ, किनभने मान्छेका बच्चाहरूले यसो गरेको देखेकी थिएँ। तर मेरा नानीहरूले कहिले यसो गरेनन्। उनीहरू त निर्जीव बोतल, ढुङ्गा र थाङ्नाका थिए। विकसित देशमा जन्मिएकी भए मसँग रुने हाँस्ने यान्त्रिक गुडियाहरू खेलाउन पाउँथेँ होला। म अल्प विकसित देशमा जन्मिएकी थिएँ, त्यसमाथि मसँग जोडिएको शारीरिक दुर्बलतालाई मान्छेले हरेक क्रियाकलापलाई त्यससँग जोडेर हेर्थे। र पनि मैले उनीहरूको सोच चिन्तनलाई व्यवस्था गर्दै खेलेँ। निर्धक्क सिसाका बोतल, ढुङ्गा र थाङ्नाका टाउके नानीहरू। मैले खेलेको देख्दा यो लाठीको खेल यस्तै हुन्छ, हेर नानी सुताए कि भन्थे मान्छेहरू। त्यही ठाउँमा अरू बच्चाहरूले खेल्दा सामान्य मानिन्थ्यो, तर म प्रति त्यो दृष्टिकोण राखिएन। जसले जुन खालको सोच चिन्तन राखे पनि त्यो समय मेरो बालापन साँच्चै सुन्दर थियो, जसलाई मैले भोगेँ। अलिकति चेतनाका अङ्कुर प्रस्फुटित हुन थालेपछि मान्छेलाई पीडा हुन थाल्दो रहेछ। बरु अबोध हुँदै रमाइलो हुन्छ। मलाई जिन्दगीको पीडा बोधको महसुस अप्रत्यक्ष रूपमा हुन थालेको थियो, किनभने मेरा हरेक कुरा शारीरिक दुर्बलतासँग जोडेर हेरिन्थे। यहाँसम्म कि भोक लागेर बासी भात आफै निकालेर खाँदा पनि लाटोपनको परिचय दिएको भन्दै हप्काइन्थ्यो। यो लाटालाटीको जात न हो, जात जनाइहाल्छन्, यिनीहरूको बिहोरै हुँदैन, स्वभावै कस्तो सकिएको भन्दै कराउँथे बाबा आमा। म कति लाचार बनेर निच्च परेर बस्थेँ, या त बरबर आँसुका ढिक्का झार्दै बस्थेँ। बाटाहरूले जस्तो छलकपटको कुरा गर्न मैले जानेकी थिइनँ। लाटो जमातले बाटाहरूले जस्तो अन्यायी कुरा गर्न जान्दैन। भोकले औडा हुँदा बासी भात खाएकी थिएँ, अरू कुनै ठूलो कुरो खाएकी हुन्नथे, तर मलाई गाली किन दिइन्थ्यो? अरू सन्तानलाई आफैले झिकेर खाँदा पनि केही भनिदिनुथ्यो। हुन त शारीरिक रूपमा फरक थिएँ, अरूले हातले झिक्थे, म खुट्टाले झिकेर खान्थेँ, त्यही फरक थियो। मैले जति सफा पारेर झिकौँ देख्नेहरूको लागि त्यो फोहोरै हुन्थ्यो, त्यही ठाउँमा अरूले हातै नधोई झिक्दा पनि सफा हुन्थ्यो। भात खाँदैमा मेरो जात लाटो बनेको थियो, मान्छेको जातहरूको बीचमा पनि मेरो जात छुट्टी बनेको थियो। सायद अपहेलितहरूको माझ पनि अपहेलित जात लाटो, मैले यहीँनिर चाल पाएँ। जात कसरी छुट्याइयो? यस समाजमा बलियाहरूले निर्धारलाई किन दमन गर्छन् भन्ने मैले यहीँबाट थाहा पाएँ। त्यो समयलाई प्रश्न थियो कि म मान्छे होइन? आखिर लाटालाटीहरू मान्छे होइनन्? मान्छे हुन् भने उनीहरूमाथि किन यस्तो विभेद हो? यही निर्बलहरूको जमातमा पर्ने हुनाले मैले पनि यस्ता खालका विभेदहरूको सामना गर्नु पर्यो। बाटाहरूको जमातमा हामी लाटा मान्छेको लाटो जात, यही जात कि म? त्यसैले बासी भात खाँदा पनि पटक पटक जात काटेर हप्काइन्थ्यो। बाटा मान्छेहरूको जमातलाई प्रश्न छ, मेरो जातले के गर्यो तिमीलाई? यहाँ अपहरित जातमा पनि एउटा जात छ, त्यो हो लाटो जात। लाटो जातका मान्छेहरूसँग मानवीय व्यवहार गरिँदैन, किनभने उनीहरू मान्छे होइनन्। यो हो समाजको पछौटीपनको एउटा सक्कली रूप, यसलाई बदल्नै पर्छ। यही समाजको संरचना नबदलिएको कारण मान्छेले मान्छेको व्यवहार पाएन, र मैले पनि पाइनँ। यही मानवीय व्यवहार नपाएकै कारण मेरो सानो मन दुख्यो। मैले अगाडि नै भनिसकेँ, मेरो जात छुट्टै थियो। जुन जातका मान्छेहरूलाई देख्न आम मान्छेहरू चाहँदैन थिए, मेरो जात लाटो थियो। त्यसमाथि म आइमाई थिएँ। स्त्रीलिङ्ग जनाउने शब्द प्रयोग गरेर भन्दा म लाटी आइमाई थिएँ। पहिलो शब्द आँटी, त्यसपछि मात्र आइमाई। हुन त म त्यति बेला पूर्ण रूपले आइमाई भनिसकेकी थिइनँ, तर ममा स्त्रीमा हुनुपर्ने सबै लक्षण प्राकृतिक रूपमा आएका थिए। हामी स्त्री जातिलाई ठुलाहरूले गाली गर्दा भन्छन्, यो आइमाईको जातलाई जति भन्दा पनि लाग्दैन, जात जनाइहाल्छन्। चाहे हामी पूर्ण रूपले आइमाईको स्वरूप लिएका हौं या नहौं, हामी थाङ्ने जातको रूपमा पुकारिन्छौँ। आखिर हामी नै हौं, किनभने हामीले नानीलाई गर्भमा बोकेर उसको दिशा पिसाब स्याहारेर हुर्काउँछौँ। त्यसैले हाम्रो जात थाङ्ने आइमाईको जात भयो। त्यसमाथि म लाठी आइमाई, बस जो सभ्य बाठा भनिनेहरूबाट धेरै पटक प्रताडित भएकी थिएँ, उनीहरूको मजा लिने एउटा गतिलो साधन बनेकी थिएँ। उनीहरूको लागि म गजबको खेलौना थिएँ, जसमा मान्छेको अलिकति गुण थियो। मलाई कहिले नामले सम्बोधित गरिँदैन थियो, सबैका सामु लाठीको नामले सम्बोधित हुन्थेँ म। हाम्रो सानो छाप्रो घरमा कोही पाहुना आयो भने जिस्काउने साधन चाहिँ बाबाले मलाई बनाउँथे। आफूलाई सानैदेखि नचाहिँदो कुरो गरेको मन पर्दैन थियो, तर मन नपरेर के गर्नु र? मैले के पो गर्न सक्थेँ र? हुन त जीवन एउटा युद्धमञ्च रहेछ, जहाँ जहिले सांस्कृतिक धार्मिक युद्ध, कहिले जातीय भेदविरुद्ध युद्ध, कहिले समानताको युद्ध चलिरहेछ, र मान्छे मानवताको मसाल लिएर युद्धमा होमिरहन्छ। एकमुट्टी सास र उन्जेल ऊ जित्ने आशामा लडिरहन्छ। कठैबरा मान्छे, यी कठैबरा मान्छेकै हुलमा मिसिएर मैले पनि जिन्दगीको युद्ध लडेकी थिएँ। मैले धार्मिक, सांस्कृतिक, सामाजिक पर्खालहरूसँग युद्ध गर्नु परेको थियो। मेरो जिन्दगीका पानाहरूमा सङ्घर्षका रङहरू विभिन्न कोणबाट पोखिए। निर्बल र कमजोरहरूलाई हेप्ने दबाउने संस्कार नै छ हाम्रो समाजमा। त्यही संस्कारले ममाथि दमनको नीति लाद्नसम्म लाद्यो। यहाँसम्म कि आफ्नै बाबाआमाले पनि मलाई सन्तानको रूपमा हेरेनन्। यो दुई दिनको पाहुना भनेर मात्र बुझे, तर मृत्युले मलाई त्यति सजिलैसँग लान मानेन। सबैले कामना गरेको मृत्यु पर पर भाग्दै थियो। आखिर दुई दिनकी पाहुना किन म मात्र? पृथ्वीमा जन्मेका सबै मान्छेहरू कि अमर छन्, अजर छन्। बाँच्ने चाहना, जिउने चाहना कि अरूकै मात्र थियो? मेरो चाहिँ थिएन, तर मेरो बाँच्ने चाहना कसैले बुझेन, र पटक पटक प्रहार गरिन्थ्यो। मलाई जिन्दगीसँग जुधेर बाँच्न कहिले सिकाइएन, जिन्दगीसँग भागेर पलायन हुने कुरा मात्र सिकाइयो। कहिलेकाहीँ त लाग्ने गर्थ्यो, सबैको लागि धेरै बढी भएकी वस्तु म, गर्वैमा तुइन सकिन सकिनँ। आमाले जन्मिनासाथ घाँटी किचेर मारिदिएको भए कति आनन्द हुन्थ्यो। कहिलेकाहीँ आफ्ना भनिएकाहरूका नै भन्ने गर्थे, किन पृथ्वीको भार बनेर बाँचे कि? यस्तो भएर जन्मिनुभन्दा गर्वै तुइएको भए बेस। यस्तै गालीहरूले कस्तो असर पर्थ्यो? अह, कसैले यसको चासो गरेन, गरोस् पनि कसरी? केटाकेटी मान्छे होइन, यिनीहरूलाई जे गर्दा पनि हुन्छ, जे भन्दा पनि हुन्छ भन्ने खालका कुराहरू दिमागमा घुसारेर बसेका छन् यहाँका मान्छेहरू। त्यसमाथि म त बेकममा केटी परेँ, त्यसैले पनि मलाई त्यस्तो खालको दृष्टिकोणले हेरिन्थ्यो क्यारे। तर मसँग पनि एउटा कोमल मन थियो, जसले मिठो तितो कुराको अनुभूति गर्न सक्थ्यो, पीडामा रुन सक्थ्यो, केही कुरामा खुसी हुँदा मजाले रमाउन सक्थ्यो। केटाकेटी नै हो, एकछिनमा रोए पनि एकैछिनमा खुसी हुन्छ सानो मन। तर ठुलाहरूले सानाहरूलाई बेतालसँग गर्ने गालीहरूले कहिलेकाहीँ साना मान्छेहरूको मन मस्तिष्कमा साह्रो आघात पुर्याउँछ। त्यो सानो हृदय यस्ता अपशब्दले पारेको चोटको दर्दले साह्रो रुन्थ्यो। ठुला मान्छेहरूको अगाडि साना मान्छेले धितमरुञ्जेल हुन पनि कहाँ पाइन्छ र म बाँचेँ कसैको लागि पृथ्वीको भार भएर, कसैको लागि जिन्दगीको विजय रहने काँडो भनेर, अनि सबैको लागि बोझ भनेर लाग्थ्यो। कहिलेकाहीँ त कालले अहिले उठाएर लगिदिए पनि कस्तो आनन्द हुन्थ्यो। एक्लै हुँदा म सधैँ यमराजसँग मृत्युको कामना गर्थेँ, मलाई कालले उठाओस् र सबैलाई पीडाबाट मुक्ति मिलोस्। तर यमराजजीले पनि त्यति सजिलैसँग कहाँ लान सक्थे र, अनि के सबैलाई मुक्ति दिन सक्थे र? आफ्नो जिन्दगी आफैलाई बोझ लाग्थ्यो, गरौँ लाग्ने गर्थ्यो। कहिलेकाहीँ त दारासँगै भूत आएर सडकै निले पनि हुन्थ्यो भन्ने लाग्थ्यो। जिन्दगीप्रति अत्यन्तै वितृष्णा पलायो व्यक्तका। ममा पनि केटाकेटीपन थियो, चञ्चले स्वभाव थियो, तर त्यसलाई कसैले सहज र सरल रूपमा लिएन, किनभने मेरो फरक जात भएको अधिकारे। मलाई खालि मर्न मन मात्र लाग्थ्यो। जिन्दगी यस्तै घात प्रतिघातहरूका बीचबाटै बगिरहने क्रम जारी रह्यो। खोइ पल पल मरेर पनि म कसरी बाँचेँ, सम्झिँदा अहिले आङ जिरिङ्ग हुन्छ। खोइ यो जिन्दगीलाई म रमाइलो भनौँ कि नरमाइलो के ठानु म? थुप्रै जात जातिका मान्छेहरू छन्। मान्छेका अलग अलग भाषा संस्कृति छन्। त्यसमाथि छुत र अछुतमा विभाजित छन्। मान्छेहरू जतिसुकै पढे लेखेका हुन्, सभ्य र सुसंस्कृत नै किन नहुन्, छुवाछुत प्रथाभित्र उनीहरूको चिन्तन पिसिएकै छ। मान्छेलाई मान्छे नठान्ने समाजको संरचनाभित्र जन्मेकी म, ठूला जातको कुलघरानामा जन्मेकी भए तापनि कहिल्यै मैले जातपातको कुरो मानिनँ, छुवाछुतलाई मैले मानिनँ, किनभने मैले सानैदेखि सबै मान्छेहरूलाई उही हाड छाला मासु भएका देख्थेँ। त्यसो त मलाई माया गर्नेहरू जातले साना भनिनेहरू थिए। उनीहरूले मलाई आफ्ना घरमा पाकेका खानेकुराहरू दिन्थे, म स्वादिलो मानेर खाने गर्थेँ। बाबा आमा भने मान्छे मान्छेमा भेद देख्थे, तिनका हाड छाला मासुलाई अलिक फरक ठान्थे, र अहिले पनि उनीहरूले छोएको बनाएको खानेकुरा खाँदैनन्। यो खानु र नखानु त उनीहरूको आफ्नो इच्छा र स्वतन्त्रताभित्रको कुरा हो, तर मान्छेले मान्छेलाई कुनै कुरामा पनि विभेद गर्न पाइँदैन भन्ने कुरा यिनीहरूले कहिल्यै बुझ्न खोजेनन्, किनभने जात उनीहरूको मात्र हो, अरूको जात होइन। उनीहरू मात्र मान्छे, अरू मान्छे होइनन्। बाबाआमा साना जातका कुरा, ठूला जातका कुरा गर्थे। उनीहरू भन्ने गर्थे, छोरी मान्छेले मुखमा दाँत भरिएपछि, छोरा मान्छेले कर्मकाण्ड चलेपछि, साना जातले छोएको पानी खायो भने जात जान्छ, आयु घट्छ। त्यसैले उनीहरूले छोएको बनाएको खानेकुरा खानुहुन्न, उनीहरूलाई घरभित्र पनि पस्न दिनुहुँदैन भन्ने हामी छोराछोरीहरूलाई पनि सिकाउँथे। मलाई केटाकेटी नै हो, यिनीहरूको घरभित्र त्यस्तो के छ र पस्न दिनुहुँदैन भन्ने लाग्थ्यो। त्यसो त हाम्रो हजुरआमा जीवित छन्जेल अछुत जातका भनिने मान्छेहरूलाई यो फोहोर जात घरमा आयो भन्दै उति परेर खेड्थिन्। केटाकेटीहरूलाई ढुङ्गा हान्दै घर छेउछाउ आउन दिन्नथिन्। उनलाई घमण्ड थियो, म ठकुरीकी छोरी चेली पो त, मलाई सबैले मैया साहेब भनेर मान्नुपर्छ। मेरी हजुरआमा पनि राणा खलकको रगत मिसिएको थियो क्यारे। उनी अत्याचारी अन्यायी संस्कारमा हुर्किएकीले होला, उनको स्वभावै पनि अन्यायी र अत्याचारी थियो। जुन अन्याय अत्याचार निर्बलहरूमाथि लादिन्थ्यो त्यो कुरो मेरो मनले कहिले समर्थन गरेन। त्यति बेला आफूले पनि केही भन्यो भने स्वाट खाइने डरले केही नभने पनि मनले प्रश्न गरिरहन्थ्यो, हजुरआमा के तिमी मात्र मान्छे हो, होइन भने अरूप्रति यस्तो अन्याय अत्याचार किन गर्छौ? तर मौन बस्नुभएको अर्को विकल्प पनि थिएन। हजुरआमाको दिमागमा निर्बलहरूमाथि अन्याय अत्याचार गर्नैपर्छ भन्ने संस्कार बेसरी कोचिएको थियो। जुन दिमागले मानव सभ्यताका कुरा कहिल्यै सोच्न बुझ्न सकेन, यसमा दोष हाम्रो समाजभित्रको अवैज्ञानिक ढाँचाको छ। समाजमा यस्ता खालका पर्खालहरू उभिएका छन् जसले मान्छेका दिमागमा नयाँ चेतनाका पल्लवहरू पुलाउन दिएका छैनन्। हजुरआमा हाट बजार भरेर आएपछि सधैँ फोहोरी जातले छोयो कि भन्ने शङ्का लाग्यो भन्दै लोटा बोकेर पँधेरातिर दगोर्थिन्। यो प्रसङ्ग त मैले कुनै सन्दर्भमा यसअगाडि पनि धेरै पटक उठाएकी हुँ, तर मेरी हजुरआमाले पँधेराको पानीले फोहोर जातले छोएको शरीर पखाल्थिन्, बाहिरको मैल त पखाल्थिन्, तर उनको विचारमा लागेको मैलालाई पखाल्न सकेनन्। संस्कार र परम्पराले थोपरेको अन्यायी व्यवहारलाई फाल्न सकेनन्। हजुरआमा बितेपछि यही परम्पराको बिँडो थाम्ने मेरा बाबाआमा त्यति कठोर बन्न सकेका थिएनन्। उनीहरूको व्यवहार अलिक खुकुलो भए पनि उनीहरूको चिन्तन उस्तै थियो, यति फरक थियो। हजुरआमा हुँदा घर छेउछाउ देखा नपर्ने मान्छेहरू हाम्रो घरको आँगन सिकुवासम्म आउन थालेका थिए। उनका बालबालिकाहरू हाम्रा सङ्गी बनेर खेल्न थालेका थिए, तर हाम्रा घरमा छिर्न भने उनीहरूलाई अझै बन्देज थियो। स्कुल छुट्टी भएको दिन हाम्रा घरमा थुप्रै केटाकेटीहरू भेला हुन्थे, अनि सबै मिलेर खेल्थ्यौँ। जहाँ जातपात हुँदैन थियो, छुत अछुत हुँदैन थियो, हाम्रो बीचमा कुनै बन्धन थिएन, साँच्चै सुन्दर थियो त्यो हाम्रो सानो संसार। त्यो संसारमा रहँदा न कुनै कुराको चिन्ता थियो, न कुनै पीर, न त कुनै जिम्मेवारीले थिचेको थियो, न त कुनै कर्तव्यबोधले किचेको थियो, कुनै पीर चिन्ता थिएन। दिनभरि खेलिन्थ्यो र बेलुका दुई गाँस भात खाएर रातको मिठो निद्रा निदाइन्थ्यो। भोलिपल्ट निद्राबाट झल्यास्य बेउजिँदा सुनौलो बिहानी साथमा थुप्रै आशाहरू लिएर आइसकेको हुन्थ्यो। कलिला घामका न्याना किरणहरू डाँडामाथि आइसकेका हुन्थे र कलिला आङभरि स्पर्श गर्थे। कलिला मनका सपनाहरू त्यसैसँग ढकमक्क फुल्ने गर्थे। केटाकेटीपनको त्यो रमाइलोपन सम्झिँदा अहिले पनि मलाई मिठो अनुभूति हुन्छ। स्कुल छुट्टी भएको दिन हाम्रा घरमा केटाकेटीहरू जम्मा मेरै कारणले हुन्थे, किनभने म घर पर कतै गएर खेल्न सक्दिनँ थिएँ। त्यसरी भाइ बहिनीहरू पनि पर कतै गएर खेल्दैनथे। सायद उनीहरूमा पनि म प्रति एक किसिमको माया थियो। मसँगै खेल्न चाहन्थे, उनीहरूले बटुल्थे केटाकेटीहरू र हामी मिलेर लुकामारी नानी बनाई खेल्थ्यौँ। बाबा आमा घरमा बसिरहँदैनथे, घरकी ठुली मान्छे भनेको म हुन्थेँ। बाबा आमा घर नफर्किन्जेल मेरो एक छत्र रजाइँ चल्थ्यो। लुकामारी खेल्दा डुम जो पनि हुन सक्थ्यो। बहिनी मेरो कानमा आएर कानै खुसी गर्थे, मम्मीहरूले मार्नुहुन्छ नबनाई कमलाहरूभित्र पसेको कुरो भन्दिनँ भन्दिनँ भन्दै बहिनीलाई आश्वस्त पार्थे। म सबै मान्छेहरूको उस्तै हाड छाला र मासु देख्थेँ। ममा र अरूमा कहिले केही फरक देखिनँ मैले। त्यति बेलै विचार गरेकी थिएँ, हाम्रा घरमा पस्न नहुने त्यस्तो केही रहेनछ। साना फोहरी सिङ्गाने जातका मान्छेहरू पसेको दिन मनमनै भन्ने गर्थे, बाबा आमा तिम्रो घर अपवित्र भएन त खोइ, चिम्री काली मिनीहरू आज पसे त के तिनीहरू पनि मान्छे होइनन् म जस्तै साना मान्छे? आमा घर फर्केर मलाई सोध्ने गर्थिन्, यिनीहरूले भित्र पसेर केही चकचक गरे कि गरेनन् ठुली? मैले आमाका अगाडि घरभित्र नपसेको र केही चकचक पनि नगरेको कुरोको सफाई दिनुपर्थ्यो। अनि आमा ढुक्क भएर घरभित्र पसेर तानामाना के गर्थिन्, म भने मनमनै हाँस्थे भन्ने गर्थेँ, खुब आज पवित्र घरमा बसेर भात खायो, मान्छे मान्छेमा के भेद छ मेरी आमा? तर बाहिर भनौँ भने बाँसको सिर्का नखाने सन्तास थियो, त्यसैले मैले त्यो कुरो फुत्काउने गल्ती कहिल्यै गरिनँ। त्यो कुरैबाट मैले मान्छे मान्छेमा के भेद छ भन्ने कुरा जाँचेकी थिएँ। मेरो प्रयोग सही भए पनि बाबा आमाको सधैँ सन्तास रहन्थ्यो, त्यसमा यी संस्कृति संस्कारमा बाँधिएका मान्छेहरूको सन्तास त्यसैले चुहाइन यस्ता कुरा। त्यति बेला चुहिएको भए नयाँ चेतनाको बिउ राम्ररी उम्रिन सक्दैन थियो। मेरा बाबा आमा साना जातका मान्छेहरूप्रति सकारात्मक बन्न सक्ने थिएनन्। हुन पनि हो, आफूले मानिरहेको कुरो एकैचोटि कसले पो बदल्न सक्छ र? मैले घरमा सार्की कामी दमाई पसेको कुरो बाबा आमासँग कहिल्यै भनिनँ। म जातले छुत भए तापनि व्यवहारले अछुत रहेँ, किनभने म अछुतमा पनि महाअछुत जातकी थिएँ। त्यो लाटो जात थियो। एउटा सानो कोठाभित्र थुनेर राखिने जात जसलाई बाहिरी दुनियाँसँग घुलमिल हुने अधिकारै थिएन, जसलाई देख्दा दुनियाँका मान्छेहरूको शुभ साहित पर्दैन थियो। तर मेरो परिवारले यस सन्दर्भमा चाहिँ अलिकति उदारता नै राख्यो, मलाई कहिले पनि थुनेन, बाहिर निस्किन नदिने काम गरेन। त्यसैले त मैले दुनियाँसँग अलिकति भए पनि घुलमिल हुने मौका पाएँ। समयले पोल्टाभरि अभाग्यका पोकाहरू थमाएको थियो, जसलाई मैले फाल्न चाहेर पनि फाल्न सक्दिनँ थिएँ। उच्चो र निचो व्यवहारलाई म जरैदेखि उखेल्न चाहन्थेँ। मैले जरा त उखेल्न सकिनँ, तर आफ्नो व्यवहारमा भने कहिले यस्ता कुराहरूलाई आदर्श ठानेर लागू गरेन। मैले एक दिन एउटा सानो जात भनिने मान्छेको काम गर्दा बसिलाले हातका औँला काटेर रातो रगत बगेको देखेँ। त्यस्तै अर्को दिन मेरी आमाको कचियाले घाँस काट्दा हातका औँला काटेर उस्तै रगत बगेको देखेँ। आखिर हाड छाला मासु उस्तै रातै र पनि मान्छेहरू मान्छे मान्छेमै फरक किन देख्छन्? हामीमध्ये कोही चुच्चा होला, कोही थेप्चा, कोही होचा, कोही अग्ला, फरक जात भाषा संस्कृतिका होला। सबै मानव जाति हौ, धरती साझा, आकाश साझा, पानी साझा, वायु साझा हो भन्ने किन बुझिरहेका छन् हामीले? मान्छे मान्छेमा कुनै भेद, कुनै द्वेष, ईर्ष्या नभइदिए यो संसार कति सुन्दर हुन्थ्यो होला। म अहिले मनमनै कल्पना गरिरहेछु, आहा त्यस्तो दुनियाँ भए कति जाति हुँदो हो।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडाकी फूल सुनिरहेका छौं। केही बेरमा यसको वाक्यांश वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, बर्दिवासको रेडियो दर्पण, सिन्धुलीको रेडियो सहारा, रामेछापको रेडियो तीनलाल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेबासको रेडियो पर्वत, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रूकुमको रेडियो सिस्ने, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूल सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया।
अब मनले छुट्टै खालको शारीरिक मानसिक रूपमा अप्ठ्यारोपनको महसुस गर्न थालेको थियो, किनभने बाल्यावस्था सकिएर किशोरावस्थामा भर्खर प्रवेश गर्दै गरेका केटाकेटीहरूमा विभिन्न खालका जिज्ञासाहरू पलाउनु स्वाभाविकै थियो। ममा पनि त्यस्ता कतिपय कुराप्रति उत्सुकता जाग्नु स्वाभाविकै थियो। अब मैले आफूलाई पनि निकै ठुली देख्न थालेकी थिएँ। कहिलेकाहीँ ऐना हेर्दा आफू निकै राम्री लाग्थ्यो, आफ्नो अङ्ग प्रत्यङ्ग निहालेर हेर्थेँ र आफै छक्क पर्थेँ। चेतना पनि अलिअलि गर्दै छिप्पिएको थियो। घरमा पाएसम्मका पुस्तक पत्र पत्रिकाहरू हेर्ने र पढ्ने बानीले पनि मेरो ज्ञानको भोकलाई अझ बढाएको थियो। त्यो भोक मेट्ने हरदम कोसिस गरिरहन्थेँ म। यही ज्ञानको भोक भनौँ या प्यास भनौँ, त्यो मेट्न खोज्दा खोज्दै ममा चेतनाका बोटहरू लहलाउँदो बनेर बिस्तारै बिस्तारै हुर्किँदै गए। अब मलाई पहिला जस्तो अरूसँग सञ्चार गर्न अप्ठ्यारो थिएन। म कापीमा लेखेर अक्षरका माध्यमले जे पनि भन्न सक्थेँ, जोसँग जे कुरा पनि गर्न सक्थेँ। म सब कुरा बुझ्न सोच्न सक्ने भइसकेकी थिएँ। मलाई अब त अरू ठुला मान्छेसँग बस्न पनि मन लाग्दैन थियो। बस्दा मेरै बारेमा अनेक थरी कुरा काटिन्थ्यो, त्यसैले मान्छेहरू जम्मा भएको ठाउँमा बस्नै मन लाग्दैन थियो। हो, किशोरावस्थामा पुगेपछि मान्छे निकै शर्माउँछ या लजाउँछ। मान्छेहरू भएको बेला मलाई तारो बनाएर अनेक थरी चाहिँदा नचाहिँदा कुरा काटेर छिल्लिन्थे। त्यसमा आफ्नाहरू पनि सामेल हुन्थे, अर्थात् उनीहरूको जिस्किने या छिलिने भाँडोमा हुन्थे। ती क्षण सम्झेर ल्याउँदा अहिले पनि कता कता पीडाले छुन्छ, काउकुती पनि लागेर आउँछ। साँच्चै कुखुरी भैँसमा मान्छे अनौठो स्वभावको हुँदो रहेछ। ऊ आफूलाई मात्र बलियो र सुरवीर देख्छ। मलाई पहिलाका लुगा छोटा हुन थालेका थिए र नयाँ किनिदिएका लुगा पनि लामो समयसम्म टिक्दैन थिए। त्यो बेलाको दर्द छुट्टै खालको थियो। यो छोटो लुगा लगाउँदिन भन्दा मैले कैयौँ पटक लौरो खाएकी थिएँ। कति निर्दयी थिए हाम्रो बाबा, जिउ बढ्न पनि नहुने, मनमा नै रिस उठ्थ्यो बुढादेखि। तिमी जस्तो महामूर्ख मान्छे संसारमा छ कि छैन, संसारमा तिमी जस्ता मान्छे कोही नहोस्। मनमा नै बेसरी सराप्थेँ, यस्तो मान्छेले किन छोराछोरी जन्माउनु। जे जस्तो भए पनि त्यो किशोरावस्थाबाट म गुज्रिँदै थिएँ। मिठो भए पनि नमिठो भए पनि समय आफ्नै गतिमा कुदिरह्यो। जिन्दगी एक अर्थमा कल्पनै त रहेछ। मिठो कल्पना गर्यो भने मिठी लाग्छ, नमिठो कल्पना गर्यो भने जिन्दगी नमिठी लाग्छ। तर दुःखभित्र सुखको कल्पना, तितो स्वादमा गुलियाको कल्पना के गर्न सम्भव होला र? मेरा किशोरावस्थाका थुप्रै सामाजिक सांस्कृतिक प्रश्नहरू मात्र होइन, कतिपय प्रश्नहरू शरीर विज्ञानसँग अनि यौन मनोविज्ञानसँग जोडिएका हुन्थे, जसलाई सहज रूपमा अभिव्यक्त गर्न कहिले वातावरण मिलेन। कुण्ठाग्रस्त भने मेरो किशोरावस्था, कहीँ कतै निकास थिएन। हाम्रा समाजमा थुप्रै यस्ता सामाजिक सांस्कृतिक पर्खालहरू उभिएका छन्। स्वास्थ्य यौन प्रजननका कुराहरू गर्दा यो समाजको लागि अश्लील हुन्छ, छाडा हुन्छ। यो समाजको श्लीलताको सीमाभित्र अटाउनुपर्ने हाम्रा कुरा, समाजले अनावश्यक ढङ्गले लाएको सीमारेखाभित्र बस्नुपर्ने हामी, यही मान्यताको समाजभित्र जन्मेकी म, अझ अपाङ्ग शरीर जन्मेकी केटी, जसलाई विज्ञान मनोविज्ञानसँग जोडिएका प्रश्न गर्दा लाठी छिल्ली लाटो जात यसले जनाइहाली सायद यस्तै के भनेर हप्काइन्थ्यो दप्काइन्थ्यो। त्यसैले मैले यस्ता कुरा कहिल्यै कसैको सामु अभिव्यक्त गर्न सकिनँ। आखिर के हो शिष्टताको परिचय? कुनै कुरा बाहिर आउन नदिएर गुम्स्याएर राख्नु मात्र के शिष्टता र सभ्यताको परिचय हो? ममा जिन्दगीको उन्माद भनौँ कि उत्सुकता यसरी जागेको थियो। जुन कुरा नगर्न भनिएको हुन्थ्यो त्यही गर्न मन लाग्थ्यो। हाम्रो समाजमा आइमाईको जातको कुनै मारकाट गर्नु हुँदैन भन्ने परम्परा मान्यता छ, किन होला भन्ने लागिरहन्थ्यो, जान्ने उत्सुकता थियो। त्यसरी म एक्लै भएको बेला कुखुराको मसिना चल्ला ढुङ्गाले हानेर मारेकी छु। त्यो ढुङ्गाले हान्दा त मलाई मजा लाग्थ्यो, तर लागेपछि चल्लो छरपटेर भुइँमा पछारिएर पिर्लेको आँखा पल्टाएर मर्थ्यो। त्यति बेला चाहिँ मलाई साँच्चै अपराध बोधले सताउँथ्यो, आफैदेखि घिन लागेर आउँथ्यो। जे भए पनि त्यो निर्दोष चल्लाको ज्यान गइहाल्थ्यो। म हत्तपत्त खाल्डो खनेर पुरपार पारिदिन्थेँ। घरमा थाहा भएको भए मेरो खैरो उतार्थे, कसले थाहा दियोस् र? मनमा नै भन्थेँ, ल कसरी हुँदैन, आइमाईले मारकाट गर्न कसले के गर्दो रहेछ त। म एक किसिमले आत्मगर्वले झुल्लिन्थेँ। तर पोथीले आफ्ना चल्ला कटकटकट गर्दै डाकिरहन्थे, धेरै बेरसम्म आफ्ना चल्ला खोजिरहन्थे। त्यो मातृवात्सल्य देखेर म झन् पश्चातापले जल्थेँ। आफ्नो अपराधले किचेर मनमा नै आफूले कहिले यस्तो कुकर्म नगर्ने क्रिया खान्थे। एक मनमा साह्रो डर पनि लाग्थ्यो, केही भइहाल्यो भने के गर्नु। दिन बित्थ्यो, रात बित्थ्यो, भोलिपल्ट म जस्ताको तस्तै उठ्थेँ र सोच्थेँ ए यो गर्नु हुँदैन भन्ने कुरो त सब बेकारको रहेछ, आफै विश्वस्त हुन्थे। त्यो उत्सुकताले गर्दा निर्दोष कलिलो चल्लाको ज्यान लिए पनि त्यसपछि मैले कुनै जीवजन्तुको ज्यान आफूले जानेर लिएकी छैन भन्दा दुई चारवटा झिँगा मच्छर कमिलाहरू मारेकी होला, तर अरू जीवजन्तुको प्राण कहिले लिइन।
मरिया
यति बेलासम्म म पूर्ण रूपले साक्षर बनिसकेको थिएँ। म साक्षर हुनुमा बहिनी मिनाको ठूलो देन छ। उसको होस सम्हालेपछि, उसमा अलिकति चेतना पलाएपछि, आफूले सक्ने जति मेरो लागि के पो गरिन होला र सायद उसले सहयोग र साथ नदिएको भए म साक्षर हुने थिइनँ। उसको त्यो गुण जिन्दगीभर बिर्सिन सक्दिनँ। साँच्चै हामी कुटाकुट गर्दा पनि कहिल्यै केही भरिन सकिमिन। मेरै लागि बसिरहन्थिस्, मैले जतिपटक कुटे पनि तँनी साथीको लहिलहीमा लागेर कहिले हात फर्काइनस्। ममा उमेरको कारणले पनि चेतना छिप्पिँदै थियो। त्यति बेला बाबाआमाका पैसा सफाचट गर्न पनि पाइनँ। दुई चार रुपियाँ माग्दासम्म दिँदैन थिए, उल्टो कुट्थे भने यसो गर्नु कुन आपत्ति। मलाई पनि त राम्रा कापी कलमहरू चढाउन मन लाग्थ्यो। सफाचट गरेका पैसाले मैले बहिनीलाई फकाएर कापी कलमहरू ल्याउन लाउँथेँ। उसले पनि कसैले नदेखी मलाई ल्याएर दिन्थे। यसरी उसले किनेर ल्याएका कापी कलमहरू मैले निकै लामो समयसम्म चलाएँ र मैले पटक पटक सफाचट गरेँ। त्यो पनि नपाउनुको एउटा विद्रोह नै थियो क्यारे, र त उपद्रो हो भन्ने जान्दा जान्दै पनि गरेँ। त्यतिले मात्र नपुगेर म डेरामा बसेका विद्यार्थीहरूको कोठामा बसेर उनीहरूको कापीका खाली पानाहरू चलाइदिन्थेँ। उनीहरूले थाहा पाएर पनि किन हाम्रा कापीहरू च्यातिस भन्न सकेनन्। कानेर उनीहरूले पनि म प्रति अलिकति सद्भावै राखे। कति लाचार र निरीह जिन्दगी थियो। कहिलेकाहीँ आफूले गरेका कामप्रति आत्मग्लानी हुन्थ्यो, तर लामो समयसम्म कहिले पनि हुँदैन थियो। किनभने यो काम मैले त्यसै गरेकी थिइनँ, केही जान्न सिक्न गरेकी थिएँ। यही कुराले मन बुझाउँथेँ, मान्छेको जिन्दगी अबड्याङ खबड्याङ भएर बित्दो रहेछ, सरल र सहजसँग कहाँ बित्दो रहेछ र मेरो पनि के हुन सक्थ्यो। मेरा भाइ बहिनीहरू डेरामा बसेका मान्छेहरूसँग बिहानभरि ट्युसन पढ्थे, म छेउमा बसेर ठुलो ठुलो हेरिरहन्थेँ। अहिले कतै भेट हुँदा तँलाई हामीले पढाएका थियौँ भन्ने मिथ्या दावी गर्छन्। मलाई उनीहरूको झुठो दावी देखेर मनमा नै हाँस उठ्छ, किनभने उनीहरूसँग मलाई संसार कसरी गर्ने भन्ने थाहा थिएन। मैले लेखेर संचार नगरुन्जेल उनीहरू र मेरो बीचमा दोहोरो सम्वाद हुँदैन थियो। यो मिथ्या दावीभित्र कतै सत्यता छ भने मैले उनीहरूले भाइ बहिनीलाई पढाएको हेर्दै कापीमा नक्कल गर्दै गरेको कुरा चाहिँ सत्य हो। ती दिनहरू अहिले पनि सम्झिरहेको छु। साँच्चै ती पलहरू कसरी बिर्सिन सक्छु र जुन समय जिन्दगीले अलिकति आशाका किरणहरू मरितरी भए पनि पछ्याउँदै थियो। आफ्नाहरूले त्यो कलिलो हृदयको संवेदनालाई कहिल्यै बुझेनन्। उनीहरूले त मेरा प्रत्येक कदममाथि आक्रोश र आवेगका रागहरू फालिरहे। तिनले मन मस्तिष्कलाई नमिठोसँग कोपरिरहे। नियति पनि कति निष्ठुरी, उसले पनि दमन गर्नुसम्म गर्यो। ससाना कुरामा पनि मलाई मायाले कहिल्यै फकाइएन, सम्झाइएन, खालि आक्रोश र आवेग मात्र पोखियो। सहनुको पनि एउटा सीमा हुँदो रहेछ। म बिस्तारै बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्दै गएँ। स्वाभाविक रूपमा किशोरावस्था आवेग र आवेशमय हुन्छ। म प्रति आक्रोश र आवेशका रङहरू पोखिन्थ्यो भने मैले फरक रङ पोख्ने कुनै कुरै थिएन। भावनात्मक रूपमा माया ममताको कमीको आभास त्यति बेला भएको थियो। मलाई एक्लोपनले सताउन थालेको थियो। यो संसारमा आफूलाई माया गर्ने मान्छे, आफ्नो विचार र भावना बुझ्ने मान्छे कोही छैन जस्तो लाग्थ्यो। त्यति बेला म प्रति सद्भाव सहानुभूति राख्ने मान्छे म पाउँदिन थिएँ। अत्याचार भएपछि कसैले पनि सहँदो रहेनछ। मैले पनि त्यसको समर्थन नगर्नु स्वाभाविकै थियो। तर किन ससाना कुरामा मैले प्रतिक्रिया दिँदा हाम्रो घरमा उत्पात मचिन्थ्यो कुनै, त्यो कहिल्यै थाहा भएन। म आफ्नाहरूको माझ भएर पनि एक्लै भएकी थिएँ, कारण म किशोरावस्थामा पुगेपछि बढी स्वतन्त्रताको चाहना गर्थेँ। सबै कुरामा आफ्नो स्थान सुरक्षित होस् भन्ने चाहन्थेँ, तर त्यो चाहना कहिल्यै पूरा हुन सकेन, किनभने म छोरीको यौनाङ्ग लिएर जन्मेकी थिएँ। प्रत्येक कुरामा दोस्रो हकदार, सायद छोराको यौनाङ्ग लिएर जन्मेकी भए म पहिलो हकदार हुन्थेँ होला। प्रत्येक कुरामा मेरो पनि अंश केही हुन्थ्यो होला। यस्तै कुरा मात्र खेलिरहन्थ्यो मनमा। आत्मालाई ननाटी भन्दा मलाई पहिलो हकदार हुन नसकेकामा आफैप्रति खेद जागेर आउँथ्यो। सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, धार्मिक संरचनाहरू छोरी जातिका पक्षमा कहिले बलिया हुन्छन्? पुराना घरमा जति रङरोगन गरे पनि, जति श्रृङ्गारपटार गरे पनि ती घरहरू कमजोर नै हुन्छन्। यहाँका सांस्कृतिक संरचनाहरू यस्ता छन्, तिनलाई नभत्काई नवीन संरचनाहरूको निर्माण हुनै सक्दैन। झ अक्षर चवर्गको चौथो अक्षर हो। यही अक्षरबाट मेरो नामकरण गरियो, झमक। हिन्दू संस्कृति अनुसार जन्मेको एघारौं दिन पुगेपछि पुरोहितले ठूलो स्वरमा आएर कानमा चिच्याए, श्री 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 झमक। म स्त्रीलिङ्ग भएर जन्मेकीले त्यसलाई जनाउने शब्द पछि थपियो कुमारी, अर्थात् म झमक बने। अलिकति बुझ्ने भएपछि मलाई यो नामले कहिल्यै बोलाइएन। घरमा बोलाइँदा ठुली भनेर बोलाइने गरिन्थ्यो। बाबासँग सोद्धा मलाई सधैँ बालिका भन्थे। जब पछि जनमानसमा खुट्टाले साहित्य लेख्ने किशोरीको रूपमा चिनिन थालेँ, तब मलाई म झमक रहेछु भन्ने थाहा भयो। यो नाम त मैले 10-11 वर्षदेखि कहिलेकाहीँ बाबाआमाको मुखबाट यसको नारायणको नाम यो हो भन्ने सुनेको थिएँ। मलाई त्यति बेला लाग्ने गर्थ्यो, मेरो यति राम्रो नाम हुँदाहुँदै किन अरू नामले बोलाएको होला। मलाई नाम पछाडि जोडिएका लिङ्ग जनाउने शब्दहरू, कुमारी, देवी, माया जस्ता शब्दहरू किन मन परेन। यदि लिङ्ग नै जनाउनै पर्छ भने एकै शब्दमा जनाउँदामा राम्रो हुन्छ। मैले 16 वर्ष पुरा नपुग्दै नेपाली नागरिकताको प्रमाणपत्र लिएँ। मैले बाबासँग त्यति बेलै आग्रह गरेकी थिएँ, म नागरिकताको प्रमाणपत्र झमक घिमिरेको नामले लिन्छु, तर बुढाले मान्दै मानेनन्। उनलाई पनि नाम पछाडि कुमारी नलेखी भएन। अन्ततः मैले सिडिओ कार्यालयमा पुगेर पनि आफ्नो इच्छा राखेँ, तर सिडिओ साहेबले पनि स्त्री र पुरुष लिङ्ग स्पष्ट छुटिनुपर्छ भन्ने कुरा गरे। मैले भने त्यसो भए अगाडि सुश्री लेखेर दिनुहोस् न त। उनले मेरो आग्रहलाई मानेनन्। अन्ततः 2053 सालमा झमक घिमिरेको नामले नेपाली नागरिकताको प्रमाणपत्र लिएँ। तर म सानैदेखि अलिकति विद्रोही स्वभाव लिएर आएकी मान्छे, यो नामले पनि केटा र केटी छुट्याउने परम्परा मन परेन। म छोटो नाम चाहन्थेँ, मलाई मेरो नाम अत्यन्तै राम्रो लाग्थ्यो। अनौठो र फरक नाम, कुनै अर्थ नलाग्ने शब्द झमक, यो शब्द मलाई प्रिय लाग्ने थियो, जुन शब्दले मेरो पहिचान र परिचय बोकेको थियो। झमक शब्दको खास त केही अर्थ हुँदैन, तर यो बेअर्थले शब्दले जिन्दगीको अर्थ खोज्यो, आफ्नो पहिचान र अस्तित्वको अर्थ खोज्यो, दुनियाँको फरकपन खोज्यो। हो, मैले आफ्नै बाबाआमासँग विद्रोह मात्र गरिनँ, पुरोहितले दिएको नामले मात्र मैले चित्त बुझाउन सकिनँ। बाबाआमा जसले निरीह सन्तानलाई जन्माएका थिए, पुरोहितले पनि त्यही निरीह बालिकाको नाम राखे। समयले झमकसँग धेरै कुरो खोस्यो, उसँगको स्वाभिमान खोज्न सकेन। आफ्नै जिन्दगीसँग विद्रोह, प्रत्येक समयसँग विद्रोह गर्दा गर्दै आफ्नै नामसँग पनि विद्रोह गरिसकेकी छे। झमकलाई जन्माउन आमाले जति पीडा बिहोर्नु पर्यो, त्योभन्दा दोब्बर पीडा उसले स्वयंलाई जन्माउन बिहोरिसकेकी छे। तपाईँ मलाई जे भनेर सम्बोधन गर्नुहोस् या चिन्नुहोस्, यो स्वतन्त्रता तपाईँलाई छ। आफूले चिनाउनु पर्दा म झमक घिमिरे मात्रै भन्छु ल, किनभने यही नाम प्रिय लाग्छ। मान्छेलाई आफूले रोजेको नाम प्रिय लाग्छ, जुन मैले मागेर पाइनँ, चाहेर पाइनँ, खोजेर पनि पाइनँ, अब खोसेर लिएँ। जसरी उसले रत्नाकर वाल्मीकि भने, विष्णुकुमारी वाइवा पारिजात भनिन्, म पनि झमकबाट झमक भने। म पनि छोरी मान्छे थिएँ, छोरी मान्छे भन्नु पनि सम्पूर्ण अवयवहरू आएका थिए, स्तन, नितम्ब, गुप्ताङ्ग बिस्तारै विकसित हुँदै थिए। ती कुराहरूसँगै बैंस पनि फक्रिँदै थियो। आइमै हुनुको अर्थ रजस्वला हुनु पनि हो, यो प्रकृतिको एउटा अनमोल वरदान हो। हाम्रो समाजमा यो हुनुलाई अपवित्र ठानिन्छ, प्रत्येक मासिक श्राप देखा पर्दा 5 दिनसम्म बार्नुपर्छ, खानेकुराहरू उनीहरूले छोएको बनाएको अरूले खानु हुँदैन, त्यो अपवित्र अछुतो हुन्छ अरे। तर मैले जब चेतना सम्हालेँ, अलिकति साक्षर भने, अलिकति आत्मचेतना र अलिकति किताबी ज्ञानले अचेतन र अज्ञानताका काला बादलका धब्बाहरू फाट्दै थिए, अचेतनाहरूको तमिरो आकाश छ्याङ्ग थियो, कञ्चन सफा हुँदै थियो। जसरी आरुबखडा, नासपाती, अम्बाका बोटहरू बैंसालो यौवन भरिएपछि फुल्छन्, उनीहरू फुलै फुलले छोपिएर हाँस्छन्। लालुपाते, मखमली, जाई जुईहरू बैंस फक्रिँदा मजाले हाँस्छन्। त्यस्तै ममा पनि बैंसालु हावाले स्पर्श गर्दै गयो, बैंसालु रूपरङ्ग भरिँदै गयो, गालामा बैंसालु लाली चढ्दै गयो, अङ्ग अङ्गमा त्यसको प्रभाव देखिँदै गयो। यही बैंस पूर्ण फक्रिनु थियो, रजस्वला हुनु। पश्चिमा मुलुकहरूमा यो पहिलोपटक केटीहरूमा देखिँदा हर्षोल्लासपूर्वक लिन्छन् रे, तर यहाँ त्यस्तो चलन छैन। यहाँको सांस्कृतिक परम्परा अनुसार केटीहरूले पहिलोपटक देखा पर्दा घर छोडेर भाग्नुपर्छ, उनीहरूले आफ्ना दाजुभाइको मुख हेर्नु हुँदैन, बाबुको मुख हेर्नु हुँदैन भन्ने मान्यता छ। हेऱ्यो भने दाजुभाइ बाबु स्वात्तै आयु घटेर मरिहाल्छन् भन्ने जनविश्वास छ र मान्छेहरू विश्वास गर्छन्। आमाले पहिलोपटक रजस्वला देखा पर्दा मलाई एउटा कोठामा भाइलाई हेर्नु हुँदैन, उसलाई छुनु हुँदैन भन्दै थुनेर या के भनौँ त्यो आदेश दिएर राखेकी थिइन्। सधैँ सुत्ने ओछ्यानमा पनि सुत्न दिएकी थिएनन्। बाबा घरमा थिएनन्, उनी जागिर खान परदेशतिर लागेका थिए। म र बहिनी मिना छुट्टै कोठामा भुइँमा ओछ्यान लाएर सुतेका थियौँ। सधैँ सुत्ने ओछ्यान फेरिँदा मलाई निद्रा परेन, म राति अबेरसम्म छटपटिरहेँ। साँच्चै म पहिलोपटक रजस्वला देखा पर्दा आत्तिएर कति रोएकी थिएँ। मलाई रजस्वला हुँदा रगत बग्छ भन्ने त अलिअलि थाहा थियो, किनभने कहिलेकाहीँ आमाको लुगाभरि रगत लागेको देखेकी थिएँ, तर आमाले अरूले देख्छन् भनेर छोपछाप पार्थिन्। त्यो रगत कहाँबाट बग्छ भन्ने चाहिँ पटक्कै थाहा थिएन। म पिसाब गर्दा रगत देखा पर्दा साह्रै आत्तिएकी थिएँ। त्यसमाथि आमाले कोठामा थुनेर राख्दा कस्तो भयो होला, तपाईँ आफै कल्पना गर्न सक्नुहुन्छ। उमेर अलिकति छिप्पिए, चेतना अलिकति छिप्पिए पनि ममा केटाकेटीपन र केटाकेटी बुद्धि अझै थियो। मैले अगाडि नै भनिसकेँ, जे कुरो नगर्न भनिन्थ्यो त्यही गर्न मन लाग्थ्यो। आमाले मलाई कोठाभित्र थुनेर राखे पनि बेला बेला बहिनी भने म भए ठाउँमा आउने जाने मसँग गफ गर्ने गर्थे। आमा पनि यसो ढोकाबाट च्याउने गर्थिन्। उनले मलाई एउटा कोठामा राखे पनि निगरानी राख्न सकिनन्। त्यति बेला भाइ पनि निकै सानो थियो, ऊ फकिहाल्थ्यो, मैले आइज भनेर इसारा गर्दा छेउमा आइहाल्थ्यो। मेरो पालो आमा कतै काममा अल्मलिएको बेला बिस्तारै ढोका खोलेर भाइलाई इसाराले ढाकेर हेरेँ, उसैसँग खेलेँ। मैले आफूलाई दिएका खानेकुरा उसलाई दिएँ, मजाले खायो। मैले कसरी मर्दो रहेछ त भन्ने उत्सुकता र अलिकति पहिला भगवान्लाई फाल्दा पनि उसले केही नगरेकाले त्यो कुरा पनि बेकारको लागेको थियो र त्यसो गरेँ। भाइ पूर्ण रूपले मर्छ भन्ने विश्वास भएको भए गर्दै गर्दिनथे। अविश्वास र अनास्थाले त्यसो गरेकी थिएँ। तर आमाले देखेर त्यस दिन मलाई साह्रो मजाको गाली दिएकी थिइन्, हप्काएकी थिइन् र पुनः ढोका लाएर राखेकी थिइन्। म भने मनमनै हाँस्दै थिएँ र सोच्दै थिएँ, आज मैले तिम्रो छोरालाई छोएर हेरेर उसको आयु स्वात्तै कसरी घट्दो रहेछ, ऊ कसरी मर्दो रहेछ। मनमनै प्रफुल्ल थिएँ, मेरो कामप्रति कोही खुसी हुन नसके पनि मेरो आत्मा निकै मजाले रमाएको थियो, अर्थात् म निकै आनन्दित र खुसी भएकी थिएँ। भोलिपल्ट बिहान कलिला घामका किरणहरूले धरतीलाई न्यानो स्पर्श गरेपछि निन्द्राबाट झल्यास्स बिउजिएँ र बाहिर दृष्टि फालेर यसो निहालेँ। त्यहाँ भर्खर घाम अन्डा चाहिँ फुटेर पैलपुर भएर सुन्तोला जुनारका बोटहरूमा सेतामी फुलेको देखेँ। ती किरण फुलहरूमाथि परेर चम्किलोसँग रल्किँदा कति सुन्दर दृश्य देखिन्छ। घाम पनि हेर्नु हुँदैन अरे पहिलोपटक रजस्वला भएकी किशोरीले, यो कस्तो चलन? जब प्रत्येक मान्छेलाई घामको न्यानोपन चाहिन्छ, अझ त्यस्तो बेला बढी सरसफाई र घामको न्यानोपन चाहिन्छ र विभिन्न किराणुहरूले आक्रमण नगरोस्, किराणुहरू नष्ट हुन् भन्ने चाहना गर्ने हो भने घामको तातोपन चाहिन्छ। यहाँ भने केटीहरूलाई रजस्वला हुँदा घाम हेर्न दिँदैन। आमाले घाम नहेर्न भनेकी थिइन्, तर मैले त किन हेर्नु हुँदैन भनेर मजाले हेरिदिएँ, घामको न्यानोपनमा बसिदिएँ। आमा कराउँथिन्, यो केटीलाई भनेर लागेन, साँच्चै मलाई कसैले भनेर लागेन, वा कसैले भनेका कुरा मैले टेरिनँ, कुनै पनि कुरा मैले आफैले अनुभूति गर्नुपर्थ्यो, यो कुरा ठिक हो या होइन भन्ने अनि मात्र म मान्थेँ। भोलिपल्ट बिहानको त्यो सुन्दर वातावरण देखेर मेरो कोमल मनले एउटा जितको उत्सव मनाएको थियो, हिजोका विश्वासमा बाँचेका पात्र पात्राहरूप्रति खिल्ली उडाएको थियो। त्यस दिन मनले सोधेको थियो, प्रकृतिको एउटा वरदानलाई मान्छेले किन अपवित्र ठान्यो, जुन कुरो बिना यो सृष्टिको कल्पना गर्नु असम्भव छ। आमाका हिजोका गालीहरू छोरोको आयु स्वात्तै घटेर मरिहाल्छ कि भन्ने सन्तासका कारण खनिएका थिए ममाथि। मेरी आमालाई के थाहा, जुन छोरोको जीवनचक्र यही रगतले विकसित भएको हो, उनी यसैको अपमान गर्दैछिन् भन्ने स्वयंलाई थाहा थिएन। उनलाई थाहा थियो रजस्वला हुनु भनेको नारी अपवित्र हुनु हो, बिचरालाई संस्कारले सिकाएको कुरो थियो, सामाजिक धार्मिक परम्परागत संस्कृतिले उनलाई यही कुरो सिकाएको थियो जसबाट बाहिर निस्किन सकेनन्। आस्था र विश्वासका पर्खालहरू पनि यही जगमा टेकेर उभिएका थिए उनका। तर म स्वभावैले मनभरि उत्सुकता र जिज्ञासा बोकेकी केटी, प्रत्येक कुराको विश्लेषणात्मक जवाब पाउनै पर्थ्यो मैले। अब त अरूसँग संचार गर्न पनि त्यति अप्ठ्यारो थिएन, चाहेका आफूले नजानेका कुरा लेखेरै भए पनि सोध्न सक्थेँ। त्यति बेला डेरामा बस्ने विद्यार्थी दाईहरूलाई प्रश्न प्रति प्रश्नहरू सोधेर हैरान पार्थेँ। उनीहरू भन्थे, यो ठुलीलाई जवाफ दिँदा सोचेर मात्र दिनुपर्छ, उसलाई चित्त बुझ्दो जवाफ दिएन भने सोधेर हैरान पार्छे, जसको जवाफै हामी जान्दैनौँ। उनीहरूलाई पनि आफूले नजानेका कुरा जान्दिनँ भन्न सक लाग्थ्यो क्यारे। यता मैले त्यो उनीहरूको मर्का बुझिनँ, म त आफूले नजानेको कुरा उनीहरूलाई सोध्ने गर्थेँ। जे होस्, उनीहरूलाई झर्को लाएर भए पनि अलिकति ज्ञान विज्ञानका कुरा सिकेर जान्ने भए। ममा थोरै भए पनि परम्परागत गलत मान्यताका विरुद्ध चेतनाको बीजारोपण भइसकेको रहेछ। त्यसैले होला मेरी आमाका अन्ध आस्था र अन्धविश्वासका पर्खालहरू भत्काउन खोजेकी, वर्षौंदेखि उभिएका यी सांस्कृतिक पर्खालहरू भत्काउन एउटी किशोरीले मात्र के शक्ति र यी अन्ध आस्थाका पर्खालहरू भत्काउन नसके पनि अलिकति भए पनि चोटसम्म लाएँ। बिहान बेलुका राति सुद्धाकी साथी बहिनी मिना थिए, मैले चिया पानीहरू आफै पिउन जानेकी थिइनँ, खाना खाएर आफै चुट्न जानेकी थिइनँ, उसले पिलाइदिन्थे चुठाइदिन्थे। दिउँसो भने म एक्लै पर्थेँ, आमाले एउटा कोठामा बस्न भन्थिन्, त्यहीँ बसिरहन्थे, सबै झ्याल ढोका थुरेर होइन उनले एउटा ढोका यसो ढप्काइदिन्थिन्, म त्यहीँभित्र बसेर तानामाना गरिरहन्थेँ। म निराश पनि थिइनँ, बरु मलाई यसरी राख्ने पात्राको दिमागमा अझै पुराना थोत्रा कुराप्रति विश्वास देखेर अचम्म लाग्थ्यो, उनले स्वयं आफ्नै अगाडि छोरो जीवित देखेर पनि पत्याइनन्। म पछि मेरी बहिनी मिनालाई पनि त्यसरी नै राखिन्, त्यसलाई त झन् कडा अनुशासनमा राखिन्। मिनाले आमाले भनेका एक एक कुराको आदेश पालना गरी, उसलाई पनि कति गाह्रो भयो होला, तर मान्नै पर्यो। मैले त आमाको आदेश पालना गरिनँ, किनभने मेरो मानसले परम्परागत कुरामा खोइ किन हो विश्वास गरेन। हुन पनि हो, मान्छेले किशोरावस्थादेखि प्रत्येक कुरामा आफ्नो स्थान खोज्छ, म मान्छे हुँ भने अरू र ममा के फरक छ भने उसले निहाल्न थाल्छ, केलाउन थाल्छ, ऊ आफू हुनुको अर्थ खोज्न थाल्छ। कोही भन्थे म आफूलाई नराम्रो देख्छु, तर मैले कहिले आफूलाई नराम्री कुरूप देखिनँ, सधैँ सुन्दर देखेँ। खोइ मैले आफूलाई राम्रो आँखाले हेरेर पो हो कि नराम्री देखिनँ, जे जस्तो भए पनि त्यो किशोरावस्था गुज्रिँदै थियो, अर्थात् मेरो कोपिलाबाट फूल हुने क्रम जारी थियो, फक्रिने क्रम जारी थियो। फूल भन्ने क्रममा असिना झरी बादल पानी सबै खेप्नुपर्छ, म पनि त्यस्तै फक्रिँदै गरेको फूल थिएँ। अनेक प्राकृतिक अप्राकृतिक अल्झनहरूसँग सङ्घर्ष गर्दै फुल्ने प्रयत्न गरिरहेको थिएँ। मौसम बेमौसमका हन्डरहरू खप्दै जिन्दगीको युद्ध लड्दै थिएँ। त्यो सुन्दर जिन्दगीको कल्पनामा आफ्ना दुखाई कष्ट अनि पीडाहरू बिर्सिँदै थिएँ।
कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको हो। यससँगै आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै। कार्यक्रम श्रुति सम्वेगबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiSruti@unn.com.np। हवस् त आउँदो शुक्रबार झमक घिमिरेको आत्मजीवनी परक निबन्ध जीवन काँडा कि फूलको पाँचौं श्रृंखला वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रृंखलामा सीता पोखरेल भट्टराईको जीवनी मैले हिँडेको बाटो सुन्नेछौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै गद्यवाचक अच्युत घिमिरे र म सजिता हमाल विदा चाहन्छौ। शुभरात्री।